नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। समग्र उद्योग वाणिज्य क्षेत्रलाई चलायमान बनाउने, कुल गृहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढ़ाउने, त्यस क्षेत्रबाट रोजगारी सिर्जना र स्वरोजगार प्रवर्धन लगायतमा वर्तमान सरकारले प्राथमिकताका साथ काम अघि बढ़ाइरहेको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयसँग सम्बन्धित विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर, मन्ज्यू, स्वागत छ। हजुर,
धन्यवाद। अलिक साउन्ड आएन तपाईँको?
हजुर, आवाज आइरहेछ,
अलिक कम आइरहेछ।
हजुर, म प्राविधिक साथीलाई। हजुर, बुझियो? हजुर 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 हजुर। अब यो उद्योग वाणिज्य क्षेत्रमा पछिल्लो दिनमा समग्रतामा कुल गृहस्थ उत्पादन बढ़ाउने, रोजगारी सृजना र स्वरोजगार प्रवर्धनलाई अघि बढ़ाउने जुन लक्ष्य छ, त्यो हिसाबले अब यहाँले मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको, व्यक्तिगत रूपमा सरकार नयाँ भए पनि यहाँ फेरि पनि मन्त्रीका रूपमा आउनुभएको छ, कसरी काम भइरहेछ?
वास्तवमा यो मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भूमिका यसको कार्यक्षेत्रको हिसाबले अलि ठूलो नै छ। नीतिगत सुधारको धेरै माग गरेको, त्यो कमजोर रहँदा मन्त्रालयको आकार चाहिँ संकुचनमा आएको छ। त्यसले यो उद्योग वाणिज्य क्षेत्रलाई अझ यसलाई जुन रूपमा यसले यसको आकार बढाउनु पर्ने हो, नीतिगत सुधार जरुरी म देख्दछु। त्यसमा नै हामी बढी केन्द्रित भएर आजका उद्योग क्षेत्रलाई हामीले जसरी औद्योगिक वातावरण दिनुपर्ने हो, लगानी मैत्री वातावरण दिनुपर्ने हो, त्यो बन्न सकेको छैन। त्यसै गरी हाम्रो ट्रेड को जुन ट्रेड सम्बन्ध वाणिज्य नीति जसरी आज प्राथमिकतामा पर्नुपर्ने हो, हाम्रा छिमेकी मुलुकहरूसँग हाम्रो व्यापार घाटा जुन भइरहेको छ यसको न्यूनीकरण गर्न पनि हाम्रो अहिलेको त्यसमा कूटनीतिक पहल जरुरी छान्दछु। आपूर्ति अझ सहज बन्न सकेको छैन, बजार हस्तक्षेप राम्ररी व्यवस्थित रूपमा अगाडि बढ्न सकिरहेको छैन। त्यसैले यी समग्र मन्त्रालयसँग जोडिएका आजका तमाम प्रश्नहरूको समाधानका लागि हामीले पहिलो प्राथमिकता मन्त्रालयले विद्यमान कानूनहरूलाई पुनरावलोकन गर्ने, त्यसलाई संशोधन गर्ने र नीतिगत रूपमा रहेका जटिलताहरूलाई फुकाएर लगानी मैत्री वातावरण आजको आवश्यकतामा ठान्दछौँ।
मज्यू, अब यो नीतिगत सुधारको सन्दर्भमा भइरहेका प्रयासहरू चाहिँ के छन्? जस्तो अब भनौँ न, एउटा उदाहरणका लागि आपूर्तिकै सन्दर्भ एउटा जोडौँ। हामी वर्षौंदेखि खास गरी कर्णालीका क्षेत्रहरूमा अथवा दुर्गम भनिएका क्षेत्रहरूमा सुगम भनिएका क्षेत्रहरूबाट चामल चाहिँ निर्यात गर्दै गरिरहेका छौं, पुर्याउने गरिरहेका छौं। तर जुन दुर्गम भनिएको क्षेत्र छ, त्यहाँको उत्पादनले सही बजार पाउन सकिरहेको छैन भन्ने सन्दर्भ छ, एउटा उदाहरणको लागि मात्रै। अब यस्ता खालका नीतिगत सुधारहरू थुप्रै गर्नुपर्ने छ, यहाँले पनि अहिले उल्लेख गर्नुभयो। अब यो कसरी हुन्छ, यसको पुनरावलोकन कसरी हुन्छ, त्यसले आम मानिसहरूलाई उद्योगमा जोड्ने, उद्यममा जोड्ने काम कसरी गर्छ, यो कस्तो सोच, कस्तो परिकल्पनाका साथ यहाँहरू त्यसलाई सुधार परिमार्जनतर्फ जाँदै हुनुहुन्छ? भन्छु,
हाम्रो आजको आवश्यकता हामी अहिलेको व्यापार घाटाको जुन तस्विर हाम्रा सम्मुखमा छ, यसले के मात्रै देखियो भन्दा हामी आयातित मात्रै भयौँ। हाम्रो बजार आयातित बजार बन्न पुग्यो। हाम्रो उत्पादन प्रोडक्ट आज जसरी बढ्नुपर्ने हो, ग्रोथ गर्नुपर्ने हो, त्यो बन्न सकेन। त कृषि उद्यमशीलता खास विशेषतः हामीले चाहिँ प्राथमिकतामा राख्नुपर्ने। आज हाम्रा पछिल्ला तथ्याङ्कहरू अरबौंको संख्यामा के अरे बजेटमा हामी थुप्रै दैनिक उपभोग्य वस्तुहरू आयात गरिरहेका छौँ। हामी चामलको कुरा गरौँ, चिनीको कुरा गरौँ, खाद्यान्न गहुँको कुरा गरौँ, या तरकारीको कुरा गरौँ, फलफुलको कुरा गरौँ, मासुको कुरा गरौँ, तेलदेखि सबै अत्यावश्यक वस्तुहरू आयात गरिरहेका छौँ। यहाँ थुप्रै हाम्रै मुलुकमा पनि त्यो उत्पादन गर्न सकिन्छ, उत्पादन हाम्रो चाहिँ बन्न सकेन। त्यसैले हामी आयातित मुलुक मात्रै बन्न सक्यौँ। हाम्रो बजार अहिले पनि नेपालको स्रोत साधन हाम्रो जति छ त्यसको उपयोग मात्रै गरेर हाम्रो बजार छिमेकी मुलुक भारत बन्न सक्छ, हाम्रो बजार छिमेकी मुलुक चीन बन्न सक्छ। त्यसैले हाम्रो उत्पादन हाम्रो स्रोत साधनको अधिकतम उपयोग हाम्रो प्राथमिकतामा बन्नुपर्छ। आजको बेरोजगारीको जहाँ प्रश्न छ, यहाँ के हुन सक्दैन भन्ने खालको एउटा भाष्य निर्माण भएको छ, त्यसलाई चेप्न जरुरी छ र हाम्रो उद्यमशीलता उत्पादनमा विशेषतः जोड दिनुपर्ने राज्यको प्राथमिकतामा पर्नुपर्छ। त्यो अहिलेको सरकारलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना अगाडि बढाएको छ। सरकारको नीति कार्यक्रम र पछिल्लो पटक सम्मान प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको विचार जे आएको छ, जे नीतिगत कुराहरू आएका छन्, अहिलेको नयाँ सहकार्यले निराशालाई चिरेर आशा जगाउने खालको एउटा सङ्कल्पको साथमा सरकार अगाडि बढिरहेको छ। चाँडै आज आज मात्रै पनि सम्माननीय प्रधानमन्त्रीले संसदमा अहिलेको वर्तमान परिस्थिति व्यक्त गर्नुहुन्छ, त्यसबाट हामी कसरी अगाडि बढ्छौँ भन्ने खालको पनि एउटा मार्गचित्र आउनेछ। विशेषतः हाम्रो उत्पादन उत्पादकत्व वृद्धि आजको आवश्यकता हो। रोजगारी सिर्जना गर्न हाम्रो चाहिँ उद्यमशीलता औद्योगिक विकास जरुरी छ। त्यसका लागि हाम्रो पुँजी र प्रविधि भित्रिनुपर्ने आजको आवश्यकता छ। त्यो खालको वातावरण आज पनि बन्न सकेन। आज मात्रै पनि नेपालका वित्तीय क्षेत्रमा हेर्दैन भने थुप्रै पैसाहरू थुप्रेर बसेको छ, लगानीका क्षेत्रहरूको पहिचान बन्न सकिरहेको छैन। त्यसैले त्यो लगानीको क्षेत्र कहाँ हुन सक्छ त, के कुरामा हुन सक्छ त, त्यसमा राज्यको चाहिँ धारणा आउनेछ। त्यो हिसाबले हामी अगाडि बढ्छौँ भन्ने हाम्रो तयारी हो।
हजुर मान्छु, अब जस्तो सैद्धान्तिक सन्दर्भहरूमा हामीले कुरा गर्यौँ, अलिकति व्यवहारिक पक्षमा जाउँ। जस्तो आम मानिसहरूलाई भनौँ न, तल्लो तहका मानिसहरूलाई जोसँग रकम पनि न्यून छ, यद्यपि उहाँहरूसँग आकांक्षा छ, केही गर्ने आवश्यकता छ, पैसाको उद्यमशील बन्ने चाहना पनि छ, यो जुन समुदायलाई घरेलु र साना उद्योगहरूले जुन समेट्नुपर्ने हो त्यो समेट्न सकेन। विद्यमान घरेलु साना उद्योगहरूको क्षेत्र पनि धराशयी छ, हामी बढाउने होइन कि हामीसँग भएकाहरूलाई हामीले सही ढंगले सञ्चालन गर्न पनि सकिरहेका छैनौं। अधिकांश साना उद्यमीहरू अब अहिले बैंकको ऋणबाट चाहिँ समस्यामा परेको भनेका छन्। राज्यको नीतिमा समस्या हो अथवा जो उद्यम गर्न चाहन्छन् उनीहरूको उद्यमशीलतामा कहीँ समस्या हो कि, यो पहिचान कसरी हुन्छ, अब यसलाई कसरी प्रवर्धन गर्न सकिन्छ?
यसलाई चाहिँ प्राथमिकतामा परेन। हिजोदेखि हामीले अभ्यास गर्यौं, यो बीचको समयावधिमा हाम्रो मैले अघि पनि भने आयातित उपभोक्तामुखी भयौं, हाम्रो उत्पादन बढ्न सकेन, उत्पादनको क्षेत्र पहिचान बन्न हुन सकेन र त्यसलाई प्राथमिकतामा राखेर सरकारले अगाडि बढाउन सकेन। अहिले यहाँहरूले भने जस्तो हामीले लामो समयदेखि त्यो बजेट नीति कार्यक्रममा आएका थुप्रै कार्यक्रमहरू यही उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा गत आर्थिक वर्षको हामीले चाहिँ हेर्दाखेरि 23% 24% आसपासमा मात्रै प्रगति गर्यौँ। किन त भन्दा म अन्तिम फागुनको तपाईँको 23 गते मन्त्रालयमा प्रवेश गरेको थिएँ, त्यतिखेर 5% मात्रै प्रगति भएको थियो। मतलब आर्थिक वर्ष अन्ततिर पुगिसक्यो, कार्यविधि हामीले पुरा गर्न नसकेका स्थिति थियो। त्यही हामीले स्टार्टअप नीति हिजो विभिन्न निकायबाट सुरु गर्न खोज्यौँ, त्यो बनेन। अन्तिममा उद्योग मन्त्रालयबाट हामीले सुरु गर्यौँ। 25 करोड बजेट जहिले पनि फ्रिज हुने, हामीले त्यसलाई कार्यान्वयन गर्यौँ। एकजना कुनै उद्यमशीलताका लागि नयाँ आइडिया नयाँ कामको क्षेत्र उद्यमशीलताको क्षेत्र पहिचान गर्दा हामीले 25 करोडलाई चाहिँ 183 जनालाई हामीले वितरण गर्यौँ। उहाँहरूले न्यून ब्याज दरमा 3% ब्याज दरमा हामीले त्यो बजेटलाई रिलिज गर्यौँ भने एउटा आइडिया भएका उद्यमशीलता क्रियाशील भएका ग्रामीण क्षेत्रका लघु घरेलु उद्योगलाई प्रोत्साहित गर्दा त्यो जरुरी थियो। यसै गरी प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि कार्यक्रम भन्ने एउटा कार्यक्रम थियो, त्यसको प्रविधि हस्तान्तरण कार्यविधि अन्तिम तहसम्म पनि त्यसलाई पारित गर्न सकिएन। लघु घरेलुका थुप्रै कार्यक्रमहरू, तालिमहरू, सिपमूलक कार्यक्रमहरू हामीले हाम्रो कच्चा पदार्थलाई प्रोत्साहित गर्ने अनुदानहरू प्रविधिहरू त्यसलाई पनि दिन सकिएन। त्यो समयमै के अरे कार्यविधि र त्यसका कार्यविधिमा रहेका जटिलताले पनि ती कार्यक्रमहरू सञ्चालन हुन सकेनन्। भन्दाखेरि अब हामीले यो वर्ष चाहिँ स्टार्टअपमा झन् 1 अर्ब बजेट राखेका छौँ, त्यसलाई सम्माननीय प्रधानमन्त्रीले अलि फोकस गर्नुभएको छ, यसलाई अबको फन्ड फेरि त्यसमा चाहिँ केन्द्रित गरेर विदेशी एड होला या हाम्रो आन्तरिक फन्डलाई पनि अनि फेरि उद्यमशीलतामा देशभरि 1000 उद्यमीहरूलाई यो 1 अर्बको बजेटले चाहिँ हामी केन्द्रित गरेर अगाडि बढ्छौँ भने त्यसलाई अझ फन्ड बढाएर त्यसलाई 2000-3000 सङ्ख्यामा चाहिँ पुर्याउन सकिन्छ। त्यस्तै लघु घरेलुलाई हामीले प्रोत्साहित गर्न सरकारले चाहिँ अब कृषिमा अनुदान दिएको छ, अनि करार खेतीको अवधारणा आएको छ, कृषि दशक भनेर घोषणा गरेका छौँ। यसै गरी लगानीको लगानी मैत्री वातावरणका लागि हामीले आइटी क्षेत्रलाई, इनर्जीलाई, इन्डस्ट्रीलाई, टुरिज्मलाई यो उसमा चाहिँ हामीले सरकारले प्राथमिकतामा तोकेको छ। मलाई लाग्छ कि यतिखेर हामीसँग जुन आर्थिक सङ्कोचन छ, आर्थिक सङ्कोचन हुँदाहुँदै पनि यसलाई यी क्षेत्रहरूमा बढी विशेष केन्द्रित भएर सरकारले चाहिँ नीतिलाई सुधारमा पुँजीगत खर्चलाई वृद्धि गर्ने गरी र बाह्य लगानी र प्रविधि भित्र्याउने गरी सरकार अगाडि बढ्छ।
मन्जु, यहाँले यसो भनिरहँदा हामी चाहिँ मूल रूपमा जब 2017 सालमा राजाका तर्फबाट राजनीतिक कु भयो, 15 सालमा बनेको सरकारले सही ढंगले काम गर्न सकेन, 30 वर्ष पञ्चायत आयो, 48-51 जुन सरकारले अथवा 51 पछिका सरकारका उद्योग मन्त्री या आपूर्ति मन्त्रीहरूले संसदमा गरेका भाषण या बाहिर दिएका कुराहरू र अहिले यहाँले भनेका भाषण, सरकारका प्राथमिकता करिब करिब फरक छैन। यो के भयो? त्यो अघिल्लो 30 वर्ष त हामीले पञ्चायतले गर्दा काम गरेनौं, पछिल्लो 30 वर्ष हामी किन रोक्यौं या किन विस्तारित हुन सकेनौं, हामी पूर्वाग्रही भयौं कि के भयो खास, किन हामी जुन बाटो हिँड्नु पर्ने हो त्यो लक्ष्यमा हामी पुग्दै पुगेनौं?
त्यही त, विगत र आगतका जे यो अन्तर सम्बन्धहरू रहे, खास गरी उद्योग क्षेत्रमा जसरी प्रायोरिटी हुनुपर्ने, पहिलो त यो क्षेत्र चाहिँ प्राथमिकतामा नि परेन भन्ने लाग्छ मलाई। अब हामीले छिमेकी मुलुकले निर्माण गरिदिएका अत्यावश्यक त्यतिखेरका उद्योगहरू आज रुगुण अवस्थामा रहे, ती संस्थानहरूको सही व्यवस्थापनका आधारमा सञ्चालन हुन सकेन। एउटा के देखियो भन्दाखेरि उद्योग त उद्योगीले चलाउने हो, सरकारले होइन भन्ने खालको केही पुष्टि हुने आधारहरू भने ती संस्थानहरूको आज अभिगत हेर्दाखेरि हामीले तिनीहरूलाई आज पनि सरकारले सञ्चालन गरेका उद्योगहरूले सही व्यवस्थापकीय काम गर्न नसकेर ती रुग्ण भएका छन्। हामीले हेटौडा सिमेन्टलाई हेर्न सक्छौँ, उदयपुर सिमेन्टलाई हेर्न सक्छौँ, ती रुग्ण बन्दै गए। अरू पनि भिरकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता या सिमेन्ट उद्योग, टाइल उद्योग, ती सरकारका सञ्चालनमा रहेका उद्योगहरू रोग्न बने। यसबाट पहिलो कुरा त हामीले हाम्रो आवश्यकतालाई जसरी सम्बोधन गर्नुपर्ने, जसरी प्रायोरिटाइज गर्नुपर्ने हो, त्यो बन्न सकेन। त्यसैले अब यतिखेरको हाम्रो बजार आयातित बजार, मैले अघि पनि भने, त्यसलाई छिरेर हाम्रो चाहिँ आत्मनिर्भरताको बाटो अवलम्बन गरेर यो क्षेत्रलाई केन्द्रित गरेर अगाडि बढ्न सक्यौँ भने समृद्धिको आधार यही बन्न सक्छ। जसरी हामी खाने खनिज हाम्रो आज पनि जिडिपीमा ज्यादै न्यून 0.51% त्यसको योगदान देखिन्छ। अलि अगाडि चाहिँ हामीले 13% नेपालको उद्योगले लगानी, मतलब चाहिँ जिडिपीमा योगदान थियो भने आज त्यो खस्केर चाहिँ 5% आसपासमा पुगेको छ। यसलाई हामीले बढाउनु पर्ने जरुरी छ। रोजगारी नभइकन त्यो सम्भव छ। नेपालको उत्पादन, उत्पादकत्व वृद्धि नगरिकन हुँदैन भन्ने मान्यतालाई हामीले स्थापित गरेर अगाडि बढ्नुपर्नेछ। त्यसमा मैले सुरुमै भने, देखेको समस्या चाहिँ हाम्रा केही नीतिगत प्रश्नहरू छन्। अब खाने खनिजलाई सुरु गर्दाखेरि वन के अरे पर्यावरण वातावरणका प्रश्नहरू छन्, ऐनमै हाम्रा जटिलताहरू छन्, जग्गा प्राप्तिका जटिलताहरू छन्, औद्योगिक पूर्वाधार बन्न सकेन। यी कुराहरूलाई फुकाएर हामीले, जबकि बाह्य लगानीकर्ताहरूले पनि सहज रूपमा, मैले नेपालमा लगानी गर्दाखेरि मेरो लगानी डुब्दैन, राजनीतिक अस्थिरताले आज एउटा सरकारले एउटा नीति ल्याउने, त्यसलाई अर्को सरकारले परिवर्तन गर्ने, अनि हाम्रा चाहिँ आन्तरिक औद्योगिक व्यवसाय ऐनलाई वन ऐनले चाहिँ छेक्ने, त्यसपछि जग्गा प्राप्तिका जटिलताहरूले, भूमि व्यवस्थाले छेक्ने, यी जे प्रश्नहरू रहे, खास गरी लगानीको वातावरण नै बन्न सकेन, आज पनि बन्न सकेन। त्यसैले चाहिँ सरकारको विशेष प्राथमिकता यो नीतिगत सुधार बन्न सक्यो र आऊ लगानी गर मुनाफा लैजाऊ भन्ने खालको नीति बन्न नसकेर नै यो खालको अवस्थामा देख्छु।
आदरणीय श्रोता, हामी अन्तरसंवादमा छौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी हामीसँग कुराकानीमा हुनुहुन्छ। अब मन्त्री, जस्तो हाम्रो निजी क्षेत्र चाहिँ ले कहिले पनि हामीले शिर ठाडो बनाउन सकेनौं, हामी जहिले पनि समस्यामा पारियौं, सरकारका तर्फबाट हुनुपर्ने प्रयास प्रयत्नहरू हुन सकेन भनेर गुनासो गर्छ। एकातिर संसदमा के कुरा उठ्छ भने विद्युतको पैसा व्यापारीहरूले तिर्दैनन्, उनीहरू बिचौलिया हुन्, उनीहरू व्यापारभन्दा बढ़ी राजनीति गर्छन्, सरकार बनाउँछन्। प्रमुख प्रतिपक्षी दलको नेताले भन्नुभयो कि उद्योगी व्यापारीहरू बिचौलियाको रूपमा सरकार बनाउन लागिरहेछन्, सरकार फेर्न लागिरहेछन्, उनीहरू आफ्नो काम गर्दैनन्। यो दोहोरो जुन पन छ नि, अब यो समस्या कहाँनिर छ? निजी क्षेत्रको मनोबल किन उकासिन सकेन? निजी क्षेत्र किन स्वच्छ हुन सकेन अथवा इमान्दार हुन सकेन? व्यापारिक स्वार्थ, व्यावसायिक स्वार्थ त होला नै, तर अन्य हिसाबले किन यो कुराहरू किन आइरहेको छ? किन राज्य अथवा सरकारसँग उनीहरूको सम्बन्ध सुमधुर हुन सकिरहेको छैन?
पछिल्लो पटक त्यो त्यसमा पर्याप्त सुधार भएको म देख्छु। निजी क्षेत्रका मान्यताहरूलाई सरकारले अलिक प्राथमिकता दिएको देख्छु। हामीले यो लगानी सम्मेलनको आसपासमा बनाएका नयाँ कानूनहरू उहाँहरूलाई नै निजी क्षेत्रलाई का मान्यताहरूलाई ध्यानमा राखेर नै सुधारको प्रयासहरू गर्यौँ। उहाँहरूले जे जे कुराहरू आउनु भयो, उहाँहरूले वास्तवमा यो कोविड पछिको जुन सबैभन्दा बढी आर्थिक संकट कहाँ रह्यो त भन्दा भएका उद्योगहरू बन्द हुने खालको स्थिति रह्यो। त्यसपछि ब्याङ्क ब्याज दरमा उहाँहरूलाई बढी चाहिँ त्यसले प्रभावित गर्यो, उठ्नै सकेन। त्यसका लागि अहिले पछिल्लो पटक हामीले वित्तीय क्षेत्रको अवस्था पुँजी कहाँ परिचालित भयो त भन्दा पुँजी चाहिँ उत्पादनमा परिचालन भएन, पुँजी त अनुत्पादक चिजमा चाहिँ प्रयोग भयो। सहकारी हामीले देखिरहेछौँ, सहकारीको पुँजी घर जग्गा गाडी लगायतका कुराहरूमा चाहिँ परिचालित भयो। त्यसैले यो पछिल्लो मौद्रिक नीतिले निजी क्षेत्रलाई अलिक बढी सम्बोधन गरेको छ, उत्पादन र रोजगारी सिर्जना गर्ने कुरामा चाहिँ केन्द्रित भएको छ। र निजी क्षेत्रलाई आज जुन मनोबल उठाउनु पर्ने हो, मुख्य प्रश्न यही हो, मनोबल उठ्न नसकेको कारणले उहाँहरूले चाहिँ यी कुराहरूलाई ढुक्कले मैले मेरो लगानी नेपालमा गर्दाखेरि मैले अपमानित हुनु परेन भन्ने कुराको प्रत्याभूति गराउन जरुरी छ।
हजुर,
सरकार बढी केन्द्रित भएर उहाँहरूको मनोबल उठाउने गरी औद्योगिक लगानी वृद्धि हुने गरी त्यो काममा यो मन्त्रालयले विशेष ध्यानमा राखेर प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ। सरकारको प्राथमिकतामा यो विषय रहेको छ। पछिल्लो पटक हामी निजी क्षेत्रसँग अत्यन्त निकटमा रहेर सहकार्य गरेर अगाडि बढ्ने सरकारको योजना छ।
मजु, अब करिब करिब हामी अन्त्य अन्त्यमा छौं। हामी भनौँ न, यहाँले पनि अघि उल्लेख गर्नुभयो कि कुनै बेला हामी 13% उद्योग क्षेत्रको जीडीपीमा योगदान थियो, आज 6.5% हाम्रो लक्ष्य हो कि हामी 6.5% पुर्याउनुपर्छ, तर पुगिरहेको छैन। यहाँले पनि अघि उल्लेख गर्नुभयो करिब करिब 5% अझै कम कममा हामी अहिले रहेका छौं। अर्कोतिर कुरा के उठ्छ भने दुई छिमेकी मुलुकहरू अब चाहिँ विश्वकै दोस्रो तेस्रो अर्थतन्त्रको छेउछाउमा हामी छौं, हामीले त्यसबाट फाइदा लिन पर्यो भन्ने सन्दर्भहरू पनि बेला बेला उठ्ने गरेको छ। भर्खरै मात्रै पनि यहाँले भारतको भ्रमण गर्नुभयो, त्यहाँ आयोजित कार्यक्रममा पनि यहाँ सहभागी हुनुभयो। अब यो हाम्रो उद्योग क्षेत्र चाहिँ लाई बढ़ाउने सन्दर्भमा बाह्य लगानीका कुराहरू पनि उठ्छन्, लगानी सम्मेलनहरू पनि बेला बेला भइरहेका छन्। यहाँले भर्खरै पनि नेपालको आन्तरिक निजी क्षेत्रको मनोबल उचो बनाउने सन्दर्भ गर्नुभयो र नीति कानूनहरू बनाएर बाह्य लगानीहरू पनि भित्र्याउने कुरा गर्नुभयो। अब यो छिमेकीहरूसँग फाइदा लिने सन्दर्भ, यी यावत सन्दर्भहरूमा चाहिँ भएका पछिल्ला प्रगतिहरू केही छन्, यसले केही आशा जगाएको छ हामीलाई? अन्त्यमा भनिदिनुहोस् न।
हामीले चाहिँ बिमस्टेक बिजनेस समिटमा सहभागी हुँदाखेरि हाम्रा मुख्य मुद्दाहरू, हाम्रो ट्रेडसँग जोडिएको प्रश्न हामीले स्पष्ट रूपमा राख्यौँ। ल्यान्ड लकको जुन भोगाइ हामीले भोगिरहेका छौँ यो हाम्रो जटिलता हो। हामीले आयात गर्ने या निर्यात गर्ने वस्तुहरूलाई सहज रूपमा हाम्रो बजार विस्तार गर्ने कुरामा हाम्रो जटिलता रह्यो। यसमा चाहिँ हामी सहकार्य गर्नुपर्छ, किन भन्दा हाम्रा जटिलताहरूलाई सम्बोधन नगरिकन यो अहिले डोमेस्टिक का जे मुद्दाहरू छन् जे कुरामा हामी सहकारी गरिरहेका छौँ त्यसमा चाहिँ हाम्रो आफ्नो स्पष्ट धारणाहरू हामीले राख्यौँ। अरू लगानीका क्षेत्रहरू खास गरी यहाँहरूले भने जस्तो दुईटा छिमेकी राष्ट्रहरूले तीव्र आर्थिक वृद्धि दरका हिसाबले अगाडि बढिरहँदा हामी बीचमा रहेको मुलुकले त्यसको लाभ लिन सकेन र त्यसको लाभ लिनका लागि हाम्रो ट्रेड पोलिसीमा चाहिँ हामीले विशेषतः हाम्रो कूटनीतिक प्रयास जरुरी मान्दै छौँ।
मन्जु हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी। प्राविधिक मित्रहरू राजु थपा र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।